نحمده ونصلي على رسوله الكريم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. 23واں پارہ. لیکن ہم آج سورۃ زاریات کے شروع سے شروع کریں گے جو 26ویں پارے کے آخر میں ہے. یہ پورے کا پورا پارہ، اس کا تھیم انفاق فی سبیل اللہ ہے. اللہ کے راستے میں اپنے آپ کو لگا دو. اور اس میں ہم دیکھیں گے کہ ہر صورت میں، اگر آپ اینڈ پہ دیکھیں گے تو میسج آپ کو یہی ملے گا کہ منزل الذی یقرض اللہ قرضا حسنا، کون ہے جو اللہ کو قرض حسن دے. اور اسی بارے میں ہم پڑھیں گے کہ جب ایک انسان اپنا سب کچھ اللہ کے لیے لگانے کو تیار ہوتا ہے تو اللہ تعالیٰ اس سے بہت زیادہ نہیں لیتا. سورۃ زاریات کے شروع سے شروع کریں گے جس کا تھیم کیا ہے، مسلسل کام کرو. تو اللہ کے راستے میں جس چیز کی سب سے پہلی ضرورت ہوتی ہے وہ ہے وہ ساتھی، وہ گروہ جو مسلسل کام کر سکیں، جو ان تھک ہو. اس کو آج اپنے امت کے تھیم سے بھی جوڑ لیجئے. آج کے دور میں کرنے کا کام کیا ہے کہ امت مسلمہ مسلسل کام کریں. صرف رمضان میں بہت چوکس ہو جائے اور بعد میں بیٹھ جائے تو پھر اس فوج کی طرح نہ ہو جائے کہ جس کو غافل پا کر دشمن اس پر حملہ کر دے. اور اس میں ہمیں اللہ تعالیٰ کی طرف سے اشارے بھی ملیں گے کہ زندگی کو ایک گیس پہ نہ رکھو، بلکہ تم اس کام کو کرتے وقت یقین اور حقیقت کے ساتھ جیو. آئیے شروع کرتے ہیں. بہت ہی خوبصورت سی سافٹ سی صورت ہے، اور اس صورت میں زندگی کا مقصد بھی بتایا جائے گا. بسم اللہ الرحمن الرحیم. والزاریات ذروا فالحاملات وقرا فالجاریات یسرا. قسم ان ہواؤں کی جو گرد اڑانے والی ہیں، پھر پانی سے لدے ہوئے بادل اٹھانے والی ہیں، پھر سبک رفتاری کے ساتھ چلنے والی ہیں. دعا کیجیے یہ خوبی ہماری بھی ہو جائے. تھوڑا سا کام کر کے ہم رک نہ جائیں، تھوڑی سی نیکی کر کے ہم رک نہ جائیں، تھوڑی سی عبادت ہمیں تھکا نہ دے، بلکہ ہم مسلسل مسلسل ہواؤں کی طرح چلتے ہی جائیں، بہتے ہی جائیں، یہاں تک کہ اللہ تعالیٰ ہمیں قبر میں پہنچا دے. پھر ایک بڑے کام، یعنی بارش کی تقسیم کرنے والی ہیں. حق یہ ہے کہ جس چیز کا تم کو خوف دلایا جاتا ہے وہ سچی ہے، اور جزائے اعمال ضرور پیش آنی ہے. جہاں بھی قرآن میں آپ کو بارش یا بادلوں کی بات ملے گی نا، لکھ لیجئے اس کے ساتھ یہی اصول وحی کی بارش کے لیے ہے. سورۃ نور میں ہم نے اس پہ تھوڑی سی بات کی تھی، شاید آپ بھول گئے ہوں گے، کہ کس طرح سے اللہ سبحانہ تعالیٰ بادلوں کو بناتا ہے. چھوٹی چھوٹی ٹکڑیاں ادھر ادھر سے اٹھتی ہیں، جمع ہوتی ہیں، پھر کلاؤڈ کی صورت میں ڈھلتی ہیں اور پھر انسانیت کو نفع دیتی ہیں. یہی کام دین کو پھیلانے کا بھی ہے. امت مسلمہ کے ہر فرد کو خود کو پہچاننا ہے کہ میں کہاں کھڑی ہوں، میں کس طرح سے دوسرے لوگوں کو اللہ کی طرف بلا سکتی ہوں، اور اس کے بعد پھر اللہ کا نام لے کر چل پڑے. جتنا کر سکتے ہیں کریں گے، آپ جتنا نہیں بھی کر سکتے تھے اللہ تعالیٰ آپ سے کروا دے گا. دوسری چیز آپ کو اس میں آرگنائزیشن دکھے گی کہ جب تک ہم آرگنائز نہیں ہوں گے ہم بادلوں جیسے کام نہیں کر سکیں گے. آپ امیجن کریے، زمین خشک ہوتی ہے، لوگ گرمی سے مارے جا رہے ہیں، پریشان ہیں، اور اتنے میں ہوائیں چلتی ہیں، ہر ایک کے منہ پہ ایک ہی جملہ دکھتا ہے، لگتا ہے بارش ہونے والی ہے. اسی طرح اللہ سبحانہ تعالیٰ زمین کے ٹکڑوں پہ بھی کچھ ایسی ہوائیں چلانے لگتا ہے کہ جن کو چلتا دیکھ کر فیلنگز آنے لگتی ہیں کہ کچھ اچھا ہونے والا ہے. کوئی ایسا آپ اپنی زندگی میں چیک کیجئے، کیا واقعی مجھے ایسے محسوس ہوتا ہے؟ کیا اگلی زندگی میں اللہ تعالیٰ مجھ سے کچھ کروانے والا ہے؟ مجھے راستہ مل رہا ہے؟ تو اگر ایسی کیفیت ہو تو اللہ کا شکر ادا کیجئے. اور یہاں یہ بھی بتا دیا کہ جب تک امت مسلمہ آرگنائز نہیں ہوگی، نظم و ضبط کی پابند نہیں ہوگی، باقاعدگی کے ساتھ اپنے کام پہ نہیں جتے گی، تب تک اللہ تعالیٰ کی طرف سے انسانیت کو وہ رحمت کی بارش نہیں ملے گی جو محمد رسول اللہ صلی اللہ علیہ وسلم کے صحابہ کی صورت میں برس چکی. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہم سے کوئی اچھا کام لے لے، کوئی بڑا کام لے لے. پورے پارے کے دوران آپ نے یہ ضرور خود سے دعا کرنی ہے، آج کی دعا لکھ لیں اپنے لیے کہ اللہ مجھ سے کوئی بڑا کام کرا، اللہ کوئی مجھ سے ایسی خیر لے لے کہ جس کے بعد میں دنیا سے چلی بھی جاؤں تو میرے اثرات پیچھے رہیں. پھر فرمایا قسم متفرق شکلوں والے آسمان کی، آخرت کے بارے میں تمہاری بات ایک دوسرے سے مختلف ہے. کیا مختلف ہے؟ کوئی کہتا ہے آنی کوئی نہیں خیر سے، कोई कहता है आनी तो है लेकिन मैं जन्नत में जाऊंगा, कोई कहता है अमलों से क्या होता है, कोई कहता है कोशिशों से क्या होता है, और कोई कहता है कि नहीं, फमैया अमल मिसकाल ज़र्रतिन खैरिन शर्रिन, दोनों बातें उसको बताए कि खैर की भी बात पता चलेगी शर की भी, और यही दुरुस्त तरीका है आखरत के बारे में। इससे वही बरगश्ता होता है जो हक से फिरा हो। क्या पता चला कि आपकी जिंदगी में हक आता जाएगा, तो आप इंशाल्लाह इन तमाम चीज़ों के लिए अपने आप को तैयार करते रहेंगे जिसकी क़यामत के अंदर जवाबदेही होगी। फिर फरमाया, हाईलाइट कीजिएगा, बड़ी अहम आयत है, कुतिलल खर्रासून। आप देख रहे हैं कि इसमें छोटी छोटी आयतें, सिर्फ एक पेज पे 16 आयत है, एक एक लाइन के अंदर दो दो आयतें, बल्कि ढाई ढाई आयतें। फरमाया कुतिलल खर्रासून, मारे गए क्यास और गुमान से हुक्म लगाने वाले, वो कौन है? अल्लज़ीना हुम फी ग़मरतिन साहून, जो जहालत में गरक, सोचिए, और गफलत में मदहोश हैं। क्या मैं ऐसी तो नहीं हूँ? देखिए, खर्रास किसको कहते हैं? गेस करने वाले को। क़यामत के बारे में सीरियस है ही नहीं, इतनी बड़ी हकीकत को सिर्फ गेस वर्क पर चलाते हैं। आप कभी किसी इम्तिहान के बारे में ये सोच सकते हैं कि आई गेस मैं पास हो जाऊंगा? ना पेपर खोले, ना किताब ले, ना सिलेबस पढ़ा, ना टीचर को देखा, और गेस करते करते क्या आप मास्टर्स कर सकते हैं? ना गाफिल, और साहून का जो लफ्ज़ है ना, यहाँ गफलत और मदहोशी, इन चीज़ों में वही पड़ता है जो आखिरत के लिए संजीदा नहीं होता। ना सिलेबस पढ़ा, ना किताब खोली, ना पेपर देखे, ना पुराने पेपर देखे, और महज ख्वाहिशों की बुनियाद पे जन्नत में जाना चाहा, तो अल्लाह कहते हैं कुतिला, मारे जाएंगे। बिल्कुल ऐसे ही है जैसे आप अपने बच्चे के बारे में दर्द महसूस करते हुए कहें कि मारे जाओगे अगर पढ़ोगे नहीं। मैंने तो कभी तुम्हारे हाथ में किताब देखी नहीं है, पता नहीं तुम क्या कर रहे हो, तुम पता नहीं किस तरह से अपने आप को लेके चलोगे। तो ऐसी तमाम चीज़ों को अल्लाह ताला हमारे सामने पेश करके कहते हैं, पूछते हैं आखिर वो रोजे जजा कब आएगा, ये पूछते रहते हैं। पेपर का डेट शीट आई कि नहीं, कोई पोस्ट हुई कि नहीं, बस डेट शीट पूछते रहते हैं, पढ़ते नहीं है। अच्छा, कह दीजिए कि इनको बता दीजिए, वो इस रोज आएगा जब ये लोग आग में तपाए जाएंगे। इनसे कहा जाएगा बचखो मजा अपने फितने का, ये वही चीज है जिसके लिए तुम जल्दी मचा रहे थे, मजा करो अब लग पता तुम्हें जाएगा, तुम क्या करते थे। इसके बरक्स दुआ कीजिए अल्लाह हमें इनमें कर ले, इन्नल मुत्तकीन फी जन्नातिन व उयून आखिज़ीन मा आताहुम रब्बुहुम इन्नहुम कानू क़ब्ल ज़ालिक मुहसिनीन कानू क़लीलम मिनल लैली मा यहजाउन बिलअस्खारि हुम यस्तग़फिरून व फी अम्वालिहिम हक़्क़ुल लिस्सा'इलि वल महरूम। अल्लाह से पहले तो दुआ करते हैं ये सारी खूबियां मुझे दे दे। अब आप भी सुन लीजिए, फरमाया अलबत्ता मुत्तकी लोग उस दिन बागों और चश्मों में होंगे, जो कुछ इनका रब इनको देगा इसे खुशी खुशी ले रहे होंगे। क्यों? दुनिया में अल्लाह के अहकामात को खुशी खुशी कबूल किया, जिन्होंने दुनिया में अल्लाह की खुशी को अपनी खुशी समझा, जिन्होंने अल्लाह की शरीयत को कल खुशी से लिया, वहां जन्नत की नेमतों को खुशियों से ले रहे होंगे। वो इस दिन के आने से पहले ही नेकोकार थे, नोट कीजिए, इंतजार नहीं किया था कि क़यामत आ जाए फिर नेक बनेंगे। उस बेवकूफ़ तालिब इल्म की तरह कि जो ये पर्चा सामने देख करके क्या अब मैं पढ़ना शुरू करता हूँ, अब तो कोई नहीं पढ़ने देगा, अब तो बस पेपर अटेम्प्ट कीजिए और जाइए। तो पहले से नेक होना है। बहुत सारे लोग कहते हैं बाद में नेक होंगे, कब? जवानी के बाद, बुढ़ापे में, जब बूढ़े हो जाएंगे और कब्र में जाके नेक हो जाएंगे, वो तो फिर आपके बस की बात ही ना रही। इसलिए उनका काम क्या था? रातों को कम ही सोते थे। कौन सी रातें? किसी शादी से एक दिन पहले की रात, महफिलें जमती थी जब जब अपने अपने मुल्कों में जाते थे और सारे लोग मिलकर खुशगपियों में मसरूफ होते थे, नहीं, या क्या सिर्फ ताक रातें, या सिर्फ रमजान की रातें, नहीं, हमेशा से था। अगर आप यहाँ एक खूबसूरत लफ्ज़ देखें ना, कानू, आप में से जिनको इंग्लिश की ग्रामर आती है, एक लफ्ज़ बोलूंगी तो आप समझ जाएंगे, पास्ट कंटिन्यूस, और उर्दू में माजी इस्तिमरारी। क्या होता है? काम होता ही रहता है। कानू के लफ्ज में लिखा है कि ये काम करते ही रहते थे, एक दफा नहीं करके छोड़ दिया कि चलो अब रमजान में माशाल्लाह बहुत सारी नेकियां हो गई हैं, अब बाकी काम जो है वो देखेंगे जब भी होगा। तो अल्लाह ताला कहते हैं कि फिर वही रात के पिछले पहरों में माफी मांगते थे, सहरियों को जगाना है। हमने सिर्फ रमजान की सहरियां बात नहीं करनी, दुआ करते हैं अपने भी लिए और दूसरों के लिए कि अल्लाह जिस तरह आजकल रमजान की रातों में सहरी के वक्त हमारे घर का माहौल होता है, गैर रमजान में भी यही माहौल बन जाए। उम्मत वसत के हालात बदलेंगे ही तब, जब घर का बच्चा बच्चा सहरी के वक्त उठाओ, बेस्ट टाइम है तहज्जुद का, आम दिनों में। सहरियों में तो आप नहीं पढ़ते ना, क्योंकि आपने तरावी की सूरत में पढ़ ली होती है, लेकिन रमजान के बाद ये बेस्ट टाइम है। और आपको कितनी खूबसूरत ट्रेनिंग मिल गई ना, 1 घंटा पहले उठते हैं, खाना पक भी जाता है, खिला भी लेते हैं, सिमटता है, फिर आराम से नमाज पढ़ते हैं। आप इसी को रमजान के बाद की रूटीन बनाएं, फजर से 1 घंटा पहले मरजन रखें, उठने में वॉशरूम यूज करते वजू करते 15 मिनट लग गए, 45 मिनट है। बेस्ट थिंग आपको बताऊं क्या करें, उठते ही जो भी चीज से आप फ्रेश होते हैं, स्मूदी पी सकते हैं, चाय का कप लेते हैं, कड़क ना लेंगे जिसको बैड टी के बैड टी कहने लग जाए, कुछ खा लें, खजूर ले लें, बेस्ट थिंग उस वक्त अजवा खजूर और पानी, नीम गरम ल्यूक वाटर और उसमें 1 चम्मच हनी और 1 चुटकी भर उसके ऊपर खलबंजी डाल दें, आपकी नींद का असर चला जाएगा। इसी तरह घर में जो बड़े बूढ़े होते हैं माजवा, तो मैंने देखा कि अगर आप उनको सेब काट दें, सुबह उठते ही जब आप जागते हैं ना तो भूख भी लगती है और नींद भी होती है। खाने से एक तो भूख खत्म हो जाएगी, शुगर लेवल आपका डाउन नहीं होगा और दूसरी आंख खुल जाएगी। और खाएं उस वक्त बिल्कुल हेल्दी चीज, तो आप फील करेंगे कि आप ऐसे फ्रेश होंगे जैसे इस वक्त आप फ्रेश होके बैठे हैं। लेकिन अगर आप हम सोचिए हम यहाँ आते और मुंह आंखें बंद होती और गद्दे लगी होती और कंघी भी ना की होती, तो हम में से आधे सोए होते और आपसे पहले तो मैं सोई होती ना, तो हम अपने आप को फ्रेश क्यों करते हैं, ताकि हमारी नींद खुल जाए। तो इबादत करने के कुछ एटिकेट्स होते हैं, तो उठते एक और भी टिप मैंने फील की है, कंघी कर लें, उठे वॉशरूम यूज करें, उसी वक्त जाए खूब अच्छा ब्रश करें, उससे आपके ब्लड जिसम सर के अंदर जो है ना वो ब्लड की सर्कुलेशन होगी, आप फील करेंगे क्या फ्रेश है। कपड़े चेंज कर लें, इतर लगा लें, यानी खुद को काबिल तो करें अल्लाह के आगे जाने के। कहीं जाते हैं तो कितना तैयार होते हैं कि दूसरा हमें देखे तो खुश हो कि हमें आपके घर आने की खुशी हुई है, तो अल्लाह के सामने हम कैसे जाते हैं जरा सोचे, जिस हालत में हम तहज्जुद में खड़े होते हैं फरिश्ते भी कहते होंगे ये क्या मखलूक खड़ी हो गई है। तो अपने आप को थोड़ा सा रिलैक्स करें, तो इंशाल्लाह फिर पिछले पहरों में माफिया मांगेंगे। पिछले पहर की माफी का जिक्र कहीं और भी आया था, सोचिए कहाँ, एक बाप ने अपने बेटों से के लिए मांगनी थी, अन करीब मैं तुम्हारे लिए माफिया मांगूंगा। हदीस में आता है कि जब रात का आखिरी हिस्सा शुरू होता है तो अल्लाह सुबहान तला आसमान दुनिया पे नजुल फरमाते हैं, फिर पुकार लगाते हैं, हल मिम मुस्तफिर, है कोई बख्शिश मांगने वाला उसको बख्श दूं, है कोई रिस्क मांगने वाला उसको रिस्क के फराक दूं, है कोई बीमारियों से शिफा मांगने वाला मैं उसको शिफा दे दूं। तो अल्लाह तला से दुआ करते हैं कि हमें उस वक्त का बेहतरीन फायदा उठाने की तौफीक अता फरमाए। ये तो रात की सरगर्मियां थी, दिन में क्या है, वफी अमवालिहिम हक्कुल लिस्साइली वल महरूम, और इनके मालों में हक था साइल और महरूम के लिए, यानी जो खुद सवाल कर लेते थे या जो सवाल नहीं करते थे दोनों को वो खर्च करते थे। आपको हर सूरत में कुछ ना कुछ इशारा जरूर मिलेगा खर्च करने का, उसी का जिक्र इधर भी आ गया। फिर इसके बाद फरमाया जमीन में बहुत सी निशानियां हैं यकीन लाने वालों के लिए, और खुद तुम्हारे अपने वजूद में है, क्या तुमको सोचता नहीं, आसमान ही में तुम्हारा रिस्क भी है और वो चीज भी जिसका तुमसे वादा किया जा रहा है, बस कसम है आसमान और जमीन के मालिक की। कितना बड़ा अंदाज है कसम खाने का, कि अल्लाह की कसम खाना भी तो कहा जा सकता था, इसकी जगह क्या कह दिया कि आसमान और जमीन के रब की कसम, ये बात हक है ऐसी ही यकीनी जैसे तुम बोल रहे हो। क्या बात हक है, क्यामत आएगी और इंसान अल्लाह के सामने पेश किए जाएंगे, और उस वक्त उनको लग पता जाएगा कि वो करते क्या थे और किन हालात में वो जी रहे थे और अल्लाह ताला ने उनसे क्या बात लेनी थी। दुआ करते हैं कि अल्लाह ताला हमारे दिल में अपनी बड़ाई को डाल दे। फिर इसके बाद हजरत इब्राहिम का तस्करा, ऐसे लगता है कि ये मुमकिन ही नहीं कि कोई सूरत गुजर जाए हजरत इब्राहिम के किस्से के बगैर। फरमाया हलता का हदीस उदैव इब्राहिम अल मुकरमीन इस तखलु अलैहि फकालू सलामा قال سلام قوم منكرون। ए नबी, इब्राहिम अलैहिस्सलाम के मौजूद मेहमानों की हकायत भी तुमको पहुंची, जब वो इसके हाँ आए तो कहा आपको सलाम है, اس نقاب لوگوں کو بھی سلام ہے، کچھ ناشنا سے لوگ ہیں۔ پھر وہ چپکے سے اپنے گھر والوں کے پاس گئے اور ایک بنا ہوا موٹا تازہ بچڑا لا کر مہمانوں کے آگے پیش کیا۔ اس نے کہا، آپ حضرات کھاتے کیوں نہیں؟ پھر وہ اپنے دل میں ان سے ڈرے۔ انہوں نے کہا، ڈریے نہیں، اور اسے ایک زیر لڑکے کی پیدائش کی خوشخبری سنا دی۔ یہ سن کر ان کی بیوی چیختی ہوئی آگے بڑھی اور اس نے اپنا منہ لپیٹ لیا اور کہنے لگی، بوڑھی بانچ۔ انہوں نے کہا، یہی کچھ فرمایا تیرے رب نے، وہ حکیم ہے اور وہ سب کچھ جانتا ہے۔ کیا پتا چلا ادھر مجھے اور آپ کو؟ اور وہ یہ تھی کہ جب اللہ تعالیٰ کوئی خوشی دیتا ہے نا، بڑی خوشی ہوتی ہے جس کو ایک انسان اپنی زندگی میں کبھی امیجن بھی نہیں کر رہا ہوتا، سوچنا بھی نہیں چاہتا، یا سوچتا ہے اور اس کو لگتا نہیں کہ یہ پاسبل ہے۔ تو جب وہ خوشی ملتی ہے نا، تو اس وقت انسان اس کو سہار ہی نہیں پاتا۔ اور اس میں یہ بھی پتا چلا کہ مہمان کے آنے کے وقت اس سے پوچھنے بھی نہیں پڑنا چاہیے، گھر میں جو چیز اس کے آگے رکھ دے، یہ اچھا مینر ہے۔ مسلم جو ہوتے ہیں نا، یہ ہاسپیٹیبل ہوتے ہیں، وہ یہ نہیں سوچتے کہ اگر مہمان کھا گئے تو ہم کہاں سے کھائیں گے۔ اسی لیے اس میں آگے بات بڑھا دی، قال فما خطبکم ایھا المرسلون، 27 پارے کا آغاز ہے۔ ابراہیم نے کہا، ہے اللہ کے بھیجے، وہ کیا مہم آپ کو درپیش ہے؟ انہوں نے کہا، ہم ایک مجرم قوم کی طرف بھیجے گئے، قوم لوط مراد ہے، تاکہ اس پر پکی ہوئی مٹی کے پتھر برسا دیں، جو آپ کے رب کے ہاں حد سے گزر جانے والوں کے لیے نشان زدہ ہیں۔ پھر ہم نے ان سب لوگوں کو نکال دیا جو اس بستی میں مومن تھے، اور وہاں ہم نے ایک گھر کے سوا مسلمانوں کا کوئی گھر نہ پایا۔ صرف ایک گھر تھا پوری بستی میں جو قوم لوط کے فعل سے بچا ہوا تھا، جہاں ہومو سیکشوالٹی نہیں تھی، اور وہ حضرت لوط کا گھر تھا۔ آپ امیجن کیجئے اس دور کی خرابیاں کس حد تک بڑھی کہ پھر اللہ تعالیٰ نے آسمان سے بارشوں کو بھیج دیا۔ اس کے بعد ہم نے وہاں بس ایک نشانی لوگوں کے لیے چھوڑ دی جو دردناک عذاب سے ڈرتے ہوں، اور وہ نشانی کیا ہے؟ ڈیڈ سی، بحر مردار، کہ جہاں سے آج گزرتے وقت بھی لوگوں کو تعفن کا احساس ہو۔ کیا پتا چلا کہ جب اللہ تعالیٰ کی نافرمانی کرتی ہیں قومیں۔ قال فما خطبکم ایھا المرسلون، قالوا انا ارسلنا الی قوم مجرمین۔ ابراہیم علیہ السلام نے کہا، اللہ کے بھیجے، وہ کیا مہم آپ کو درپیش ہے؟ انہوں نے کہا، ہم ایک مجرم قوم کی طرف بھیجے گئے تاکہ اس پر پکی ہوئی مٹی کے پتھر برسا دیں، جو آپ کے رب کے ہاں حد سے گزر جانے والوں کے لیے نشان زدہ ہیں۔ پھر ہم نے ان سب لوگوں کو نکال لیا جو اس بستی میں مومن تھے، اور وہاں ہم نے ایک گھر کے سوا مسلمانوں کا کوئی گھر نہ پایا۔ اس کے بعد ہم نے وہاں بس ایک نشانی لوگوں کے لیے چھوڑ دی جو دردناک عذاب سے ڈرتے ہوں۔ ایک گھر حضرت لوط کا تھا صرف، اور جو نشانی تھی وہ بحر مردار تھی۔ اللہ نے سکھا دیا کہ جب لوگ گندے کام کرتے ہیں تو ان کا انجام بھی برا ہوتا ہے۔ اور تمہارے لیے نشانی ہے موسیٰ کے قصے میں، جب ہم نے اسے صریح سند کے ساتھ فرعون کے پاس بھیجا تو وہ اپنے بلبوتے پر اکڑ گیا اور بولا، یہ جادوگر ہے یا مجنون ہے؟ آخر کر ہم نے اسے اور اس کے لشکروں کو پکڑا اور سب کو سمندر میں پھینک دیا، اور وہ ملامت زدہ ہو کر رہ گیا۔ اور تمہارے لیے نشانی ہے آت میں، جبکہ ہم نے ان پر ایک بے خیر ہوا بھیج دی کہ جس چیز پر بھی وہ گزر گئے اسے بسیدہ کر کے رکھ دیا۔ اور تمہارے لیے نشانی ہے سموت میں، جب ان سے کہا کہ ایک خاص وقت تک مزے کر لو، مگر اس ڈرانے کے باوجود انہوں نے اپنے رب کے حکم سے انکار کیا۔ آخرکار ان کے دیکھتے دیکھتے ایک اچانک ٹوٹ پڑنے والے عذاب نے ان کو آ لیا، پھر نہ ان میں اٹھنے کی سکت تھی اور نہ وہ اپنا بچاؤ کر سکتے تھے۔ یہ کس چیز کی نشانیاں تھی جو قوموں کے ساتھ ہے؟ یہ غور و فکر کرو کہ ایک گناہ بھی انسان کو ڈبونے کے لیے کافی ہے۔ بس اب ہم کہتے ہیں ہم کون سے بڑے بڑے گناہ کرتے ہیں، ہم کوئی بھی بڑے بڑے گناہ کریں نہ کریں، لیکن یہ پتا ہے کہ ہم بہت بڑی ذات کی نافرمانی کرتے ہیں، جس کے ساتھ اپنے آپ کو انسان جوڑ کر دیکھے تو اس کو اپنے آپ کی قدر پتہ چلتی ہے۔ آپ دیکھیے کہ جب اللہ تعالیٰ کی طرف سے خاموش اشاروں کو لوگ نہیں سمجھتے تو اللہ تعالیٰ کی طرف سے وہاں اتنی پکڑ آ جاتی ہے کہ وہ اپنے آپ کو پھر بے بس مجبور کرتے ہیں، تو اپنی خوشی سے اللہ کے آگے جھکیں گے، اللہ کی پکڑ سے بچیں گے۔ فرمایا، وقوم نوح من قبل، اور ان سب سے پہلے ہم نے نوح کی قوم کو ہلاک کیا تھا۔ کیوں؟ اب دیکھیے جمع ہے ساری قوموں کے لیے، انہم کانوا قوما فاسقین، بے شک یہ تو فاسق لوگ تھے، نافرمان تھے۔